नमस्कार, कार्यक्रम संयोजक ललिजन रावलका साथमा रीता तिमलसिन्हा र म तारा प्रसाद वस्तीको तर्फबाट रेडियो नेपाल सुनिरहनु भएका यहाँहरू सबैलाई साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक बिहिबार बिहान 8:30 बजेदेखि करिब आधा घण्टा सुन्न सक्नुहुन्छ। तपाईँले रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np बाट पनि साहित्य संसार कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ। त्यसै गरी रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँको फुर्सदमा जुनसुकै बेला यो कार्यक्रम सुन्न सक्नुहुन्छ। साहित्य संसार कार्यक्रममा आज साहित्यकार अविनाश श्रेष्ठसँगको संवाद सुनाउँछौ, साथमा विजय मल्लको यस धरतीको पानीमा र प्रमोद प्रधानको जीवन कविता जस्तो किन हुँदैन शीर्षकका कविताहरू सुन्नुहुनेछ। पूरै कार्यक्रम सुनेर हामीलाई साथ दिनुहोला।
इतिहासको पानाबाट
कवि विजय मल्लको कविता यस धरतीको पानीमा। एक अञ्जुली पानी उठाएर ओठसम्म जब जब लान्छु बागमतीको, अकस्मात वज्र गिरे झैं आकाशबाट, या नजिकैबाट कसैले फू गरेर मन्त्र फुके झैं, या छली रामले बालीलाई हाने झैं बाण, या शकुन्तलालाई दिए झैं श्राप दुर्वासाले, परिवर्तित हुन्छ त्यो पानी रातो बाफिलो रक्तमा, परिवर्तित हुन्छ त्यो पानी रातो बाफिलो रक्तमा, तपकन्छ यही औंलाको काप कापबाट, त्यही रक्त बिस्तारै धरतीमा, म तिर्खाएको तिर्खाई शुष्क कण्ठ यसो चाली आकाशतिर ताक्दछु, फगत आकाशतिर ताक्दछु अभिशप्त विवश व्याकुल। किन आकाशका ताराहरू हेर्दैनन् अहिले अनुहार आफ्नो यस धरतीको पानीमा, किन नारशेष हुँदैन मोहित आफ्नो छायाको सौन्दर्यमा, के भो यस धरतीको पानीमा अचानक यस 20 शताब्दीमा, म खोज्दै खोज्दै पुग्दछु विक्षिप्त पागल झैं पृथ्वीका सारा नदीहरूमा, गंगा भोल्गा वाङ्हो मिसिसिपी अम्याजा नाइल, जता ततै बदलिन्छ पानी अकस्मात रक्तमा, मानौ चन्द्रावतीले श्राप पाए झैं। तिर्खाएको तिर्खाई पानी खोज्दैछु यस 20 शताब्दीमा, म विष पिए झैं एउटा मानिस अभिशप्त विवश व्याकुल। गुलाफको फूलमा अहिले किन बारूदको गन्ध आउँछ, अङ्कमालमा मुटु किन बोल्दछ बमको आवाज झैं, किन हरेक झाङ झाङबाट चितुवा लुके झैं शंका चियाउँछ, हरेक क्षण किन त्रास ओसारिएर यस धरतीमा लहराउँछ, के भो यस धरतीको पानीमा, बाघले मृगलाई मार्दै पछारे झैं, नदीका किनार किनारमा रगत त्यसैको मुछी बगे झैं, किन रातो पन्छ यस पानीमा, कुनै सुन केसरी मैया नुहाउँदिनन् अब यस 20 शताब्दीको जलमा, बगरे खानाबाट धारो छुटे झैं, के सारा नदीका मुहान भए रक्तरञ्जित, म तिर्खाएको तिर्खाई शुष्क कण्ठ यसो चाली आकाशतिर ताक्दछु, फगत आकाशतिर ताक्दछु अभिशप्त विवश व्याकुल। के भो आज यस धरतीको पानीमा, के भो आज यस धरतीको पानीमा, अचानक यस व्यापक महान 20 शताब्दीमा, के भो आज यस धरतीको पानीमा, अचानक यस व्यापक महान 20 शताब्दीमा।
इतिहासको पानाबाट स्तम्भमा विजय मल्लको यस धरतीको पानीमा शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी संवाद गर्दैछौ साहित्यकार अविनाश श्रेष्ठसँग। श्रेष्ठज्यू, यहाँलाई रेडियो नेपालको साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ।
नमस्कार, धेरै धेरै धन्यवाद।
लामो समय नेपाली साहित्य लेखनको यात्रामा रहनुभयो, साहित्यका विविध विधामा कलम चलाउनुभयो, साहित्यिक जीवनको प्रारम्भ गर्दाको क्षणलाई अहिले कसरी सम्झिनुहुन्छ?
मेरो जन्म चाहिँ आसाममा भएको गुवाहाटी, र मेरो बाल्यकाल पनि भनौँ न लगभग 3-4 वर्षको उमेरसम्म म त्यहीँ थिएँ। त्यसपछि बुवाले चाहिँ चीनको युद्धको बेलामा 1962 हामीलाई ल्याएर यता नेपालमा छोडिदिनु भयो। नेपालमा म 2-4 वर्ष बसेँ, त्यसपछि फेरि फर्केर गएँ उतै। र मेरो चाहिँ साहित्यिक लेखनको आरम्भ चाहिँ बाहिर भएको, आसाममा गुवाहाटीमा भएको हो। र 1969 म जति बेला क्लास 9 पढ्थे त्यति बेला मेरो पहिलो कविता प्रकाशित भएको थियो, त्यसको शीर्षक थियो बाढी। त्यसरी शुरू भएको मेरो उतैबाट।
तपाईँको साहित्यिक लगावको कुरो गर्दा, तपाईँ भारतको असम रहँदा बस्दा नै नेपाली साहित्यमा स्थापित भइसक्नु भएको देखिन्छ। अहिले फर्केर हेर्दा असमको त्यस बेलाको साहित्यिक परिवेशलाई कसरी सम्झना गर्नुहुन्छ?
एकदमै थोरै मान्छेहरू थिए लेख्ने त्यति बेला। हाम्रो दाई पुस्तामा चाहिँ अभिरुचि देखिन्थ्यो फाटोफुट्टो। र गुवाहाटीमा विशेष गरी ठूलो महानगरी लगभग तपाईँको 1.5 लाख भन्दा बढी नेपाली थिए त्यति बेला गुवाहाटीमा। धेरै जसो मान्छेहरू गाई पालन गरेर बसेका र गुवाहाटीमा चाहिँ नेपाली समाजको एउटा चाहिँ लामो परम्परा देखिन्छ। त्यहाँ चाहिँ सन् 1917-18 जति बेला यहाँ चन्द्र शमशेरको प्रधानमन्त्रीत्व काल भनौँ न, त्यति समय त्यो समयमै गुवाहाटीमा तपाईँको नेपाली समाज स्थापित समाज थियो। र 1932 गुवाहाटीमा तपाईँको चाहिँ राधाकृष्ण मन्दिरको स्थापना भयो। 1947 तपाईँको चाहिँ त्यहाँ नेपाली स्कूलको स्थापना भइसकेको थियो, अर्थात म जन्मनुभन्दा 10 वर्ष अगाडि नै स्कूल पनि स्थापना भइसकेको थियो, नेपाली स्कूल। र त्यही पनि त्यहाँ के थियो भने साहित्यिक लेखन गर्ने मान्छेहरूको चाहिँ अभाव। हाम्रो दाई पुस्ताका मान्छेहरूले चाहिँ एउटा पत्रिका चलाउनुहुन्थ्यो गुवाहाटीमा, त्यो पत्रिका नाम चाहिँ दीपक थियो, हस्तलिखित पत्रिका। एकदमै त्यो अहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ, निकै मोटो 150 पृष्ठको चाहिँ A4 साइज भन्दा पनि अझ लामो कागजमा पत्रिका हुन्थ्यो। एकदम रंगीन चित्रहरू पनि हुन्थ्यो, प्रत्येक तपाईँको चाहिँ कथामा कवितामा चाहिँ इलस्ट्रेशन गरिएको। र दाई पुस्ताका मान्छेहरूले निकै रुचि लिएर तपाईँको त्यो पत्रिका चलाएको देख्दाखेरि त्यही पत्रिकामा मेरो पनि पहिलो कविता प्रकाशित भएको, मलाई पनि साहित्यमा चाहिँ लाग्ने मेरो जुन उत्साह हो, जाँगर हो, त्यसरी पलाएको हो। र दाई पुस्ताका जुन हाम्रा दाईहरू हुनुहुन्थ्यो उहाँहरूले चाहिँ गुवाहाटीमा तपाईँको भानु जयन्ती, देवकोटा जयन्ती, नवीराई गर्नुहुन्थ्यो। र त्यही मध्येको एउटा भानु जयन्तीमा वा देवकोटा जयन्ती मैले बिर्सेँ अहिले, 1966 हो, क्लास 6 पढ्थेँ म। मैले पनि तपाईँको पहिलो कविता चाहिँ त्यस्तै गोष्ठीमा पढेको थिएँ र परिवेश चाहिँ त्यस्तो थियो त्यहाँ। तर गुवाहाटीभन्दा बाहिर भनौँ न, सिलङ त्यति बेला गुवाहाटीको राजधानी थियो, सिलङमा चाहिँ लेख्नेहरूको एउटा चाहिँ ठूलो जमात नै थियो। जस्तै हाम्रो यहाँहरूले नाम सुन्नुभएको होला, कृष्ण प्रसाद गेवाली, गोपीनारायण प्रधान, एकदम सक्षम र राम्रा लेखकहरू उहाँ त्यहाँ हुनुहुन्थ्यो। र पछि हाम्रो दिलसाहानी, यहाँले नाम सुन्नुभयो होला, अलिक त्यहाँ आएर बस्नु भएको छ, दिलसाहानी, धर्मलाल भूषाल, अर्जुन निरौलाहरू सबै उहाँहरू चाहिँ त्यहीँ हुनुहुन्थ्यो, सिलङमा हुनुहुन्थ्यो। र उहाँहरूको चाहिँ सक्रियता, उहाँहरूको चाहिँ साहित्यमा लगाव, उहाँहरूको लगन देख्दाखेरि आफूलाई पनि लेखौं लेखौं लाग्ने। र मैले चाहिँ शुरूमा चाहिँ उहाँहरूकै तपाईँ प्रेरणाले मैले 1974 बीएससी प्रथम वर्षमा थिएँ म, त्यति बेला मैले एउटा पत्रिका निकालेँ सलेदो भन्ने, त्यो सलेदो भन्ने पत्रिका चाहिँ मेरो जीवनको पहिलो तपाईँको साहित्यिक सम्पादन हो, यसरी शुरू भएको हो।
साहित्यकार अविनाश श्रेष्ठज्यू, हामीले हेर्दा साहित्यका अन्य विधाका साथै विशेष गरी कथा र कवितामा तपाईँको बलियो उपस्थिति देखिन्छ। तपाईँ आफू चाहिँ कविता र कथा लेख्दा कुन विधामा सहज महसुस गर्नुहुन्छ?
म चाहिँ एकदम बेसिकली आधारभूत रूपमै म कवि हुँ र कविता लेख्दा मलाई चाहिँ जुन आनन्द आउँछ त्यो चाहिँ कुनै पनि विधामा चाहिँ मलाई त्यो आनन्द आउँदैन। तर यहाँले जुन भन्नुभयो कविता र कथा, त्यो दुईटा विधा बाहेक मेरो पहिलो रोजाइको विधा चाहिँ फेरि नाटक हो। मैले कक्षा 9 पढ्दै स्कूलको चाहिँ वार्षिक उत्सवमै मैले नाटक आफै लेखेर, आफै निर्देशन गरेर, आफै अभिनय पनि गरेर अरूलाई अभिनय गराएको थिएँ कक्षा 9 पढ्दाखेरि। र त्यसपछि म आईएससी प्रथम वर्षमा हुँदा मैले गुवाहाटीमा तपाईँको चाहिँ नेपाली भाषाको चाहिँ पहिलो फुल फ्लेजेड नाटक, पूर्णाङ्की नाटक गराएको थिएँ। यसरी चाहिँ नाटक पनि मेरो चाहिँ एउटा रोजाइको विधा हो, यहाँलाई जानकारी मात्र गराएको मैले।
म अलिकति भारतीय नेपाली भाषी साहित्यकारहरूका सन्दर्भमा केन्द्रित हुन चाहे। तपाईँले भारतमा रहेका नेपाली भाषी साहित्यकारहरूको साहित्यिक योगदानलाई चर्चा परिचर्चा गर्न निकै नै मेहनत गर्नुभएको भेटिन्छ। समग्रमा प्रवासी नेपाली साहित्यकारहरूको योगदानलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? छोटकरीमा
सबभन्दा पहिले त म के कुरा भन्छु भन्दाखेरि, उहाँहरूलाई हामीले प्रवासी अब नभनौ, एउटा समय थियो, एउटा कालखण्ड थियो जति बेला चाहिँ भनौँ उहाँहरू आफै आफैलाई प्रवासी भन्न रुचाउनुहुन्थ्यो। जस्तै यहाँ हरिभक्त कटुवाल आउनुभयो होइन, हरिभक्त कटुवालको नामको पछाडि पुच्छर थियो प्रवासी, उहाँहरू आफै रमाउनुहुन्थ्यो। तर अहिले हामीले चाहिँ प्रवासी भन्दा उहाँहरूले साह्रै चित्त दुखाउनुहुन्छ। हामीले के भन्नुपर्छ भन्दा उहाँहरूलाई भारतीय नेपाली साहित्यकार, अब उहाँहरूको राष्ट्रियता चाहिँ प्रष्ट रूपमा चाहिँ छुटिसकेको छ, एउटा किता भनौँ न, भारतीय नेपाली भन्ने एउटा किता छ, त्यसमा उहाँहरू पर्नुहुन्छ। र उहाँहरू सबैले आफूलाई चाहिँ भारतीय नेपाली भन्न रुचाउनुहुन्छ र यता दार्जीलिङ सिक्किमतिर त उहाँहरूले अझ नेपाली पनि नमानेर आफूहरूलाई भारतीय गोर्खा भन्नुहुन्छ। त्यो गोर्खा शब्दको आफ्नो सन्दर्भ छ, त्यो यहाँ अब चर्चा गर्नु आवश्यक छैन। तर अब त्यसरी उहाँहरूले के जनाउनु खोज्नुभएको भन्दा चाहिँ हामी चाहिँ नेपालका नेपाली भन्दा फरक हौं भनेर देखाउनु खोज्नुभएको त्यो गोर्खा शब्द मार्फत। भारतमा चाहिँ नेपाली साहित्यको चाहिँ इतिहास भनौँ यहाँको जस्तै हो, धेरै लामो त छैन। तैपनि आसाममा, आसाम भनेको अहिले मैले कसरी भन्दैछु भन्दाखेरि आसाम चाहिँ त्यति अहिले चाहिँ पूर्वाञ्चल भारत भनिन्छ, त्यहाँ चाहिँ सातवटा राज्य छन् अहिले। तर तपाईँको 1960 भन्दा अगाडि एउटै राज्य थियो आसाम, यहाँ आसाम भनिन्छ तर उता चाहिँ असम भनिन्छ। त्यो असम चाहिँ समयक्रममा टुक्रिँदै गयो, नागाल्याण्ड बन्यो 1963, 1964 मणिपुर छुट्टियो, 1971-72 इन्दिरा गान्धीको समयमा मेघालय बन्यो, अनि मणिपुर, त्रिपुरा, मिजोरम, अनि पहिले चाहिँ नेफा भनेर जसलाई भनिन्थ्यो त्यो चाहिँ अरूणाचल प्रदेश बनेको छ अहिले। र यसरी जुन यी सातवटा राज्य छन्, यी सातवटै राज्य मिलाएर चाहिँ म त्यहाँ बस्दाखेरि 35 लाख नेपाली छन् भनेर भनिन्थ्यो। र तर यो चाहिँ सरकारी तपाईँको तथ्याङ्क हो 35 लाख, चाहिँ बाहिरी तथ्याङ्कमा चाहिँ 60 लाख भन्दा बढी नेपाली छन् त्यो क्षेत्रमा भनेर भनिन्थ्यो। अर्थात आधा नेपाल तपाईँको चाहिँ असममा छ, र त्यहाँको चाहिँ नेपाली साहित्यको लेखनको शुरूआत पनि तपाईँको धेरै अगाडिदेखि भएको देखिन्छ। अर्थात 1890 वीर शमशेरको पालामा, 1890 तपाईँको चाहिँ यो हाम्रो सेनामा बसेका मान्छेहरूले सवाई लेखेका रहेछन्। अहिले पनि हामीले सवाई 25 भन्ने किताब हेऱ्यौँ भने त्योभित्र पनि यी सवाईहरू पाइन्छन्। 1890 मणिपुरको सवाई लेखियो, अब्बर पहाड़को सवाई लेखियो, असमको सवाई भन्ने लेखियो, कानीको सवाई भन्ने लेखियो। यी सवाईहरू मार्फत नेपाली साहित्यको लेखनको शुरूआत चाहिँ हामीले चाहिँ आसाममा, अविभाजित आसाममा भएको देख्छौं। ठिक त्यसै गरी दार्जीलिङतिर पनि तपाईँको सवाई मार्फत नै शुरू शुरूको चाहिँ साहित्य लेखनको शुरूआत भएको हामी पाउँछौं। तर त्यसबाहेक अब व्यक्तिगत प्रयासमा धेरै राम्रा साहित्यकारहरू तपाईँको चाहिँ उता भए, त्यसमध्ये एउटा पुरानो नाम म सम्झन्छु, हरिनारायण विद्याभूषण। उहाँ कवि पनि हुनुहुन्थ्यो, उहाँ गीतकार पनि हुनुहुन्थ्यो, उहाँ नाटककार पनि हुनुहुन्थ्यो। त्यस्तै अरू अरू धेरै साहित्यकार भए, उनीहरूका कृतिहरू लगभग चन्द्र शमशेरकै समयमा 1920, 21, 22, 23 त्यतातिर छापिएका कृतिहरू हामीले चाहिँ आसाममा पाउँछौ। हाम्रो नेपालमा नि लगभग त्यही समय हो साहित्यको जागरण भएको भनौँ न। अब यहाँको आधुनिक तपाईँको चाहिँ जुन साहित्य लेखन हो त्यो चाहिँ विक्रम सम्बत 1990-91 शारदा पत्रिका छापिन थालेपछि शारदामा कथा छापिएका छन्। कथा जस्तै गुरूप्रसाद मैनालीको कथालाई हामीले चाहिँ पहिलो कथा भन्छौं। गुरूप्रसाद मैनाली, विश्वर प्रसाद कोइराला, बालकृष्ण समजीहरूले शुरू गर्नुभयो होइन। त उतातिर चाहिँ त्यही समयमा त्यसकै लगभग हाराहारीमा इन्द्र सुन्दास, अझ उहाँभन्दा अगाडि रूपनारायण सिंह, शिवकुमार राई, यी प्रवृत्ति लेखकहरू उहाँहरूले चाहिँ शुरूआत गरेको हामी देख्छौं। र उहाँहरूकै लेखन तपाईँको चाहिँ बाट आधुनिक नेपाली साहित्यको शुरूआत भारततिर भएको हो। अझ त्यहाँको सबभन्दा रमाइलो पक्ष के भन्दाखेरि नेपालीहरूको चाहिँ जनसंख्या बढ़ी छ दार्जीलिङमा, त्यसले गर्दा चाहिँ त्यहाँ अब साहित्यिक संगठनकै आवश्यकता महसुस गरियो। र सन् 1924 नेपाली साहित्य सम्मेलन, यहाँहरूले नाम सुन्नुभएको होला, त्यसको स्थापना भयो दार्जीलिङमा। नेपाली साहित्य सम्मेलनको स्थापना भइसकेपछि दार्जीलिङमा चाहिँ संस्थागत रूपमै नेपाली साहित्यको विकासको लागि धेरै कामहरू भए। अनि शुरूआतकर्ताहरू चाहिँ को भन्दा चाहिँ यतै नेपालबाट गएका दुईजना विद्वान पनि हुनुहुन्छ त्यहाँ, एकजना सूर्य विक्रम गेमाली, अर्को धरन्धर कोइराला। र त्यहीं जन्मेर त्यहीँ हुर्केर त्यहीँ बढ्नुभएको चाहिँ पारसमणि प्रधान, जसलाई चाहिँ हामीले नेपाली साहित्य जगतमा चाहिँ सुधपा भनेर चिनिन्छ। सूर्य विक्रम गेमाली टूबाट, धबाट धरन्धर कोइराला, पबाट पारसमणि प्रधान भनौँ। यी तीनजनाको चाहिँ शुरूआती योगदान चाहिँ एकदमै बलियो देखिन्छ दार्जीलिङमा। र पछिल्लो त्यसपछिको समयक्रममा तपाईँको धेरै कवि लेखकहरू आए होइन, पत्र पत्रिका प्रशस्त प्रकाशित भए। जस्तै एउटा चाहिँ कथा प्रधान पत्रिकै तपाईँको चाहिँ सन् 1949 छापियो, हाम्रो कथा भन्ने, त्यहाँ कथा मात्रै छापिन्थ्यो। त्यस्तो पत्रिका त आजसम्म नेपालमा छापिएको छैन। खालि कथालाई मात्रै तपाईँको चाहिँ प्रमुखता दिएर पत्रिका चलाउनु भनेको कठिन काम हो। त्यो काम पनि भारतमा भइसकेको छ। र पारसमणि प्रधानकै सम्पादनमा शुरूमा चन्द्र भन्ने पत्रिका सन् 1918 छापियो। त्यसपछि तपाईँको चाहिँ उहाँले तपाईँको 1948 1952-53 भारती भन्ने पत्रिका चलाउनु भयो। त्यो भारती भन्ने पत्रिका लगभग तपाईँको 100-150 अङ्क चल्यो, एकदमै चर्चित पत्रिका थियो। नेपाली साहित्यको उत्थानको लागि त्यसले चाहिँ यता पनि उता पनि दुवैतिरका साहित्यको उत्थानको लागि धेरै ठूलो काम गरेको छ भारतीले। र त्यसपछि पछिल्लो समयमा त्यहाँ तपाईँको चाहिँ एकदमै त्यहीँको माटोबाट उम्रेका, त्यहीँ जन्मेका साहित्यकार चाहिँ ठूलो नाम चाहिँ इन्द्रबहादुर राई हो। तेस्रो आयाम भन्ने चाहिँ आन्दोलन चलाउनु भयो, त्यसमा पनि दुईजना नेपालबाट पढ्न गएका विद्यार्थी, एकजना तिलविक्रम नेवाङ भैराई काइला, अर्को चाहिँ त्यहाँ काम गर्न जानुभएको ईश्वर वल्लभ, उहाँहरूको पनि योगदान रह्यो तेस्रो आयाम आन्दोलनमा, र त्यसको पनि नेपाली साहित्यको उत्थानमा, भारतीय नेपाली साहित्यको उत्थानमा ठूलो भूमिका रहेको पाउँछौं हामी। र यसरी नै तपाईँको चाहिँ त्यसकै देखासेकी भनौँ न, नेपाली साहित्य सम्मेलन दार्जीलिङकै देखासेकी, सिक्किम त्यति बेला भारतमा गाभिएको थिएन, अलगै देश थियो, सिक्किममा पनि साहित्यिक संस्था स्थापना भयो, आसाममा पनि तपाईँको चाहिँ विभिन्न ठाउँमा साहित्यिक संस्थाहरू स्थापित भए, र ती साहित्यिक संस्थाहरू मार्फत वा सामाजिक संस्थाहरू पनि स्थापित भए, असम गोर्खा सम्मेलन भन्ने ठूलो संस्था हो, अनि भारतीय तपाईँको गोर्खा लिग भन्ने पनि डम्बरसिंह गुरूङले चलाएको ठूलो संस्था हो। यसरी साहित्यिक सामाजिक आन्दोलन सँगसँगै बढेको हुनाले देहरादून, दार्जीलिङ, भास्कु, दिल्ली होइन, अनि त्यसपछि बेतिया, त्यसपछि दरभंगा, अनि बनारस, अनि आसामका विभिन्न ठाउँ, यी स्थानमा चाहिँ भारतमा नेपाली साहित्यको लागि धेरै ठूलो काम भएको हामी देख्छौं।
आदरणीय श्रोताहरू, आज हामी साहित्य संसार कार्यक्रममा कुराकानी गरिरहेका छौं साहित्यकार अविनाश श्रेष्ठसँग। श्रेष्ठज्यू, अब हामी यहाँको एउटा कविता सुन्न चाहन्छौं। कुन कविता सुन्छौं हामी?
2060 भन्दा अगाडि 10-15 वर्षदेखि मैले चाहिँ तपाईँको पर्यावरण केन्द्रित कविताहरू लेखिरहेको छु। पर्यावरण अहिले जुन विनाश भइरहेको छ, हावा पानी होइन सबै दूषित भएको अवस्था छ, प्लास्टिकको बढी प्रयोगले चाहिँ वातावरण एकदम खत्तम भएको छ, वन जंगल नाश हुँदैछन्, यो सन्दर्भलाई लिएर मैले एउटा कविता लेखेको छु। त्यो कविता थोरै लामो छ, म यहाँलाई त्यही सुनाउँछु। शीर्षक, भोलिको गीत। बिग्रदो विश्व पर्यावरणको चिन्तामा रुम लिँदै यो कविता लेखिएको हो। शीर्षक छ भोलिको गीत। चिनाउनु अघि नै गुरुबाले बारखरी, चिनाउनु अघि नै गुरुबाले बारखरी, आमाले मलाई चिनाइसक्नु भएको थियो, रूख चरा आकाश नदी मान्छे र जंगल। रूखको साथी थियो चरा, रूखको साथी थियो चरा, चराको अभिभावक थियो आकाश, आकाशको आत्मीय नदी, नदीको आफन्ती थियो मान्छे, मान्छेको सहयात्री थियो जंगल, र जंगलले सुसेल्दा शरद आउँथ्यो, जंगलले सुस्केरा काट्दा थालिन्थ्यो शिशिर, गीत गाउँदा जंगलले जताततै ढकमक्क फक्रिन्थ्यो बसन्त, बसन्तसित थियो फूलहरूको अछ्यौणी सेना, पुतलीहरूका हजारौं हजार बटालियन, सुगन्धका अदृश्य पल्टनहरू, अनि इन्द्रिणीका रंगीन सेवा पदक छातीमा भिरेर हाँसिरहेको हुन्थ्यो सुकिलो वातावरण। मेरो बाल्यकाल कुनै दन्त्यकथाको देश जस्तै सुकसुकाउँदो थियो, मेरो बाल्यकाल कुनै दन्त्यकथाको देश जस्तै सुकसुकाउँदो थियो। आज उमेरको 63 मैनबत्ती बालेर उभिएको छु फोहोरको थुप्रो जस्तो पृथ्वीमा, आज म उमेरको 63 मैनबत्ती बालेर उभिएको छु फोहोरको थुप्रो जस्तो पृथ्वीमा, र खोज्दैछु ती देवदूत जस्ता रूख चरा आकाश नदी मान्छे र जंगल कता गए, कहाँ गए ती परिकथाका नायक जस्ता रूखहरू, कहाँ गए ती परिकथाका नायक जस्ता रूखहरू, रूखहरूमा फूल जस्तै फक्रेका देखिने चराहरू, चराहरूका गहनाले झलमल्ल सिंगारिएकी चिर यौवन आकाश, आकाशलाई छातीमा राखेर हिँडिरहने संग्लो नदी, नदीलाई पुजेर नअगाउने तत्वद्रष्टा मान्छे, नदीलाई पुजेर नअगाउने तत्वद्रष्टा मान्छे, मान्छेको हत्केलामा सभ्यता राखिदिने जंगल खै कता गए। थाहा छ भोलि मलाई नाति नातिनाले सराप्नेछन्, पनाती पनातिनाले सोध्नेछन्, खनाती खनातिनाले राक्षस कोर्नेछन्, मैले जोगाउन सकिन उनीहरूको हिस्साको रूख, उनीहरूको भागका चरा, उनीहरूको अंशको पाल नपरेको नीलो कञ्चन आकाश, मैले जोगाउन सकिन, मैले जोगाउन सकिन आउने पुस्ताका लागि चितुवा जस्ता जाँगरिला फुर्तिला नदी, दानवताका दाँत उम्रनु अघिको सहिष्णु गोत्रीय मान्छे, आशीर्वाद जस्तै सधैँ सँगसँगै रहनु पर्ने जंगल। मेरो खनातिकी आमाले आफ्नो नाबालक छोरोलाई सबैभन्दा पहिले चिनाउने छिन् दुःख जस्तै फैलिएको मरूभूमि, मेरो खनातिकी आमाले आफ्नो नाबालक छोरोलाई सबैभन्दा पहिले चिनाउने छिन् दुःख जस्तै फैलिएको मरूभूमि, र भन्ने छिन्, बाबा तिम्रा जिजु पुर्खा अदूरदर्शी पिचास थिए, तिम्रा च्याब्जु पुर्खा मातिएका दैती थिए, तिमी मानिस बन्ने कोशिश गर्नुपर्छ बाबा, मानिस बन्ने कोशिश गर। धन्यवाद।
यहाँको कविताका लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्छौं साहित्यकार श्रेष्ठज्यू। अब समसामयिक नेपाली साहित्यको विकासलाई थोरै नियालौं। आजको समयमा लेखिँदै गरेको नेपाली साहित्यको कुन विधाले फड्को मारेको पाउनुहुन्छ तपाईँ?
उनलाई सबैभन्दा बढी चाहिँ त कवितै लेखिन्छ। अब कविताको चाहिँ त फेरि विकास पनि राम्रै किसिमले भइरहेको छ, र लेख्नेहरू पनि अलि जसरी आइरहेका छन्। बीचमा अलिकता चाहिँ मलाई शंका लागेको थियो, 2047 साल पछाडि चाहिँ लगभग 5-7 वर्ष 10 वर्ष नेपाली कविता लेखनको गति एकदम सुस्त थियो. समसामयिक कविहरू पनि एकदम त्यति धेरै नआइराखेको अवस्था, कथाविधाको पनि त्यस्तै अवस्था थियो. त्यति बेला म चाहिँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, तत्कालीन भनौँ, अहिले त नेपाल प्रज्ञा प्रतिष्ठान भएको छ, त्यहाँका तीनवटा पत्रिकाको म सम्पादक थिएँ. समकालीन साहित्य, कविता र प्रज्ञा. त्यो पत्रिकाको सम्पादक भएको नाताले पनि मलाई चाहिँ सबभन्दा बढी चिन्ता के लाग्थ्यो भने राम्रो किसिमले कविता लेखिरहेको छैन, कथा पनि त्यो किसिमले लेखिएको छैन, नाटक विधा त यसै पनि कम लेखिने विधा भइहाल्यो. त्यति बेला त्यस्तो चिन्ता लाग्थ्यो. तर संयोग फेरि के भयो भन्दा मेरो साथीभाइहरूले मलाई 67, 68, 69 तीन वर्षको लागि चाहिँ मलाई चाहिँ गरिमा भन्ने पत्रिकामा सम्पादकको रूपमा लानुभयो. त्यति बेला चाहिँ अब मेरो लामो ग्याप भइसकेको थियो पत्र पत्रिकाहरूसँग, र कस्तो लेखिँदै होला, के लेखिँदै होला, होइन. त्यति बेला आएर मलाई के थाहा भयो भन्दाखेरि चाहिँ नेपाली साहित्यमा चाहिँ कविता चाहिँ एकदमै राम्रो किसिमले विकसित भइरहेको छ, राम्रो लेख्ने कविहरू आइरहेका छन्, र अहिले त अझ धेरै नयाँ कविहरू आइराख्नु भएको छ, र कथा विधामा त्यस्तै राम्रो लेखन भइरहेछ. तर अहिले यता आएर चाहिँ यो पुस्तक बढी प्रकाशित चाहिँ भएको छ, तपाईँको उपन्यास विधाको, उपन्यासका पाठक बढेका छन्, किताबको रूपमा प्रकाशकलाई छाप्न पनि सजिलो भएर होला, र राम्रो छापिँदै पनि छ, राम्रो बिक्री वितरण पनि भइरहेको छ. त्यसकारण यता आएर उपन्यास विधा पनि धेरै राम्रो किसिमले फर्स्ट आएको म देख्छु.
एउटा कुरो नि अविनाश श्रेष्ठज्यू, साहित्यकारहरूले आफ्नो साहित्यिक लेखनलाई लिएर विविध विचार व्यक्त गरेको भेटिन्छ, तपाईँ आफू चाहिँ साहित्यिक जीवनदेखि कतिको सन्तुष्ट हुनुहुन्छ?
साहित्य लेखेर तपाईँको चाहिँ बाँच्ने स्थिति चाहिँ नेपालमा सुरुदेखि नै थिएन, र हामी सबैले साहित्यलाई त अतिरिक्त माया गरेको होइन, अन्य कामहरू गर्दै अरू कुनै जागिर खाँदै, हाम्रा धेरै साहित्यकारहरू चाहिँ सायद म जस्तै हुनुहुन्छ, उहाँहरूले चाहिँ अरू कुनै ठाउँमा जागिर खाइराख्नु भएको छ, र साहित्य पेट पाल्ने तपाईँको चाहिँ साधन चाहिँ होइन कसैको लागि पनि. र किन लेखिन्छ साहित्य भन्दा चाहिँ स्वान्त सुखाएको लागि नै बढी जसो लेखेका छन्. त्यसबाहेक अब उद्देश्य प्रेरित भएर लेख्नेहरूले चाहिँ समाजलाई फेर्नको लागि वा दुखी मान्छेहरूलाई चाहिँ अपलिफ्ट गर्नको लागि, माथि ल्याउनको लागि, वा चाहिँ समाजमा चाहिँ एउटा राम्रो वातावरण बनाउनको लागि लेखिराख्नु भएको छ साहित्य, होइन. म पनि अब तिनै मध्येको एक हुँ, र साहित्य चाहिँ मेरो चाहिँ बाँच्ने पेसा चाहिँ होइन. तर यता आएर अहिले चाहिँ नेपाली साहित्यमा साहित्य लेखेर बाँच्न सक्ने अवस्था पनि बन्दै गरेको देखिँदैछ, यो चाहिँ सुखद स्थिति हो.
आफ्नो अनुभवको आधारमा तपाईँ नयाँ पुस्तालाई कस्तो सृजनात्मक सुझाव दिन चाहनुहुन्छ?
राम्रो सबैले लेखिराख्नु भएको छ, अब अहिले त तपाईँको उम्र नै तीन पात हामीले भनिराख्नु पर्दैन, होइन. उहाँहरू आफैले राम्रो लेखिराख्नु भएको छ. खालि म यति नै भन्छु, मेरो आफ्नो अनुभव चाहिँ के रह्यो भन्दाखेरि, मैले चाहिँ तपाईँको चाहिँ लेखन भन्दा अध्ययनलाई बढी महत्व दिएँ, र जति धेरै पढ्यो त्यति राम्रो किसिमले चाहिँ लेख्न सकिन्छ जस्तो मलाई लाग्छ. र नयाँ पुस्ताका भाइ बहिनीहरूलाई म यही भन्छु, तपाईँहरू कम लेख्नुहोस्, धेरै पढ्नुहोस्, त्यसो गर्नुभयो भने चाहिँ एउटा स्तरीय कुरा साहित्यलाई तपाईँहरूले दिन सक्नुहुनेछ.
हस्, साहित्यकार अविनाश श्रेष्ठज्यू, रेडियो नेपालको साहित्य संसार कार्यक्रमलाई समय दिनुभयो, साहित्यिक संवादमा सहभागी भइदिनुभयो, यहाँप्रति हामी आभारी छौं.
धेरै धेरै धन्यवाद. यहाँले मेरो घरसम्म आएर यो संवाद चाहिँ रेकर्ड गर्नुभयो. यहाँलाई र मेरो मित्र ललजन रावल दुवैलाई म चाहिँ धन्यवाद व्यक्त गर्छु. धन्यवाद.
यतिखेर रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ. साहित्यकार अविनाश श्रेष्ठसँग संवाद गर्दैथ्यौं हामी. अब आजको कार्यक्रमको अन्तमा एउटा कविता सुनाउँछौ, सुनाउँदैछौ प्रमोद प्रधानको कविता.
जीवन कविता जस्तो किन हुँदैन, यो पुरानै कविता हो. म फूललाई हेर्छु र फूलसँग जीवनलाई दाँच्छु, म फूललाई हेर्छु र फूलसँग जीवनलाई दाँच्छु, म भित्र एउटा प्रश्न उम्रन्छ, जीवन फूल जस्तो सुन्दर किन छैन. नदी प्रवाहपूर्ण वेगमा बगिरहेको छ, म जीवनलाई त्यही नदी जस्तै बाँचेको हेर्न खोज्छु, तर म भित्र एउटा विरोध बोल्छ, जीवन नदी जस्तै प्रवाहमय किन छैन. मानिसका अनुहारमा अनेक पीड़ा बोलिरहेछ, मानिसका अनुहारमा अनेक पीड़ा बोलिरहेछ, जीवन पीड़ित अनुहार झैं असहाय बाँचिरहेछ. हुन त जीवन उज्यालो दीपशिखा हुनुपर्ने हो, हुन त जीवन उज्यालो दीपशिखा हुनुपर्ने हो, तर म आफैसँग बहस गरिरहेछु, जीवन दीपशिखा चाहिँ उज्यालो किन छैन. साँच्चै म आफैसँग प्रश्न गरिरहेछु, जीवन फूल जस्तै सुन्दर किन छैन, जीवन नदी जस्तै प्रवाहमय किन छैन, जीवन दीपशिखा झैं उज्यालो किन छैन. म आफैसँग बहस लडिरहेछु, जीवन यात्रा जस्तै रोमाञ्चकारी किन छैन, जीवन संगीत जस्तै सुरिलो किन छैन, जीवन कविता जस्तो किन हुँदैन. धन्यवाद.
जीवन
जीवन कविता जस्तो किन हुँदैन शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि प्रमोद प्रधान। आदरणीय श्रोताहरू, आज साहित्य संसार कार्यक्रममा साहित्यकार अविनाश श्रेष्ठसँगको संवाद सुनायौं। साथमा विजय मल्लको यस धरतीको पानीमा र प्रमोद प्रधानको जीवन कविता जस्तो किन हुँदैन शीर्षकका कविताहरू सुनायौं। कार्यक्रम कस्तो भयो यहाँहरूको सुझाव सल्लाह र प्रतिक्रिया हाम्रो इमेल साहित्यसंसार.radionepal@gmail.com मा पठाउनुहुन अनुरोध छ। यतिन्जेल साहित्य संसार कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौ। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृंखला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np मा जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू तपाईँको फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुनेछ। यो जानकारी सँगै अब आजको लागि साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावल र सहकर्मी रीता तिमल सिन्हाको साथमा म तारा प्रसाद ओस्ती यहाँहरूसँग विदा माग्छु। अर्को हप्ता फेरि भेटौंला। नमस्कार।